यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन चितौनको भरतपुरमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस सौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर हिजो महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ़ विश्वास दिलाउनु भयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिशसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाब दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिशले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौं मात्र भनिएको हो, हामीले ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनैतिक स्थिरताका लागि राजनैतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ़नुपर्ने बताउनुभयो। उहाँले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाब दिनका लागि तत्काल सहकार्यको बाटोमा अघि बढ़नुपर्ने बताउनुभयो। रासपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासपाको दुश्मन नभएको बताउनुभयो। कांग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने पनि बताउनुभयो। सभापति थापाले रासपाका नेता तथा कार्यकर्तालाई पनि नेतृत्वप्रति अन्ध समर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रासपाले छोटो समयमै हासिल गरेको राजनैतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कड़ी भएको बताउनुभयो। पूर्व प्रधानमन्त्री डा भट्टराईले पहिलो पुस्ताका टंकप्रसाद आचार्य पुष्पलालहरूले शुरू गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पुर्याउने जिम्मेवारी रवि लामिछाने र बालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ़ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो। उहाँले महाधिवेशनले केवल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनैतिक नीति सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई सही निकास दिन राजनैतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनैतिक दलहरू संकुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनैतिक भेला मात्र नभई क्रान्तिको महोत्सव भएको उल्लेख गर्नुभयो। रासपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। महाधिवेशनमा रासपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नावली प्रकाशन भइसकेको छ। तालिका अनुसार प्रतिनिधिहरूको अन्तिम नावली प्रकाशन सँगै आज दिउँसो 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आज दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नावावली प्रकाशन गरिनेछ। यस्तै आज बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारबारे जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नावावली आज राति 11 बजे प्रकाशन गरिनेछ। असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू गरिने कार्यतालिका छ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने निर्वाचन आयोगले जनाएको छ। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा 2 घण्टापछि गरिने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राज्यपाललाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरी समावेशी बनाउन लागि विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मध्य प्रदेश कृषि निर्देशनालय नक्ताजिज धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिम सहित 2 महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बडैयाताल गाउँपालिका 4 की 30 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढ़ी नगरपालिका 3 की 42 वर्षीय मीना रोकाए रहेको लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। लागू औषध अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13 लाख, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2 लाख लिएर सम्पर्कविहीन भएपछि उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदी पट्टीको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। अविरल वर्षासँगै आएको पहिरोका कारण संखुवा सभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1 धुपोमा धनबहादुर विश्वकर्माको 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिनुभयो। तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा 2083 सम्पन्न भएको छ। श्री 1008 स्वामी ऋषि प्रपन्नाचार्यको संकल्पमा आयोजना गरिएको यात्रा हिजो सकिएको हो। विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरूले मुस्ताङको जोमसुम ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेका थिए। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह यसको गैराती भएको खेलमा स्पेनले साउदी अरेबियामाथि जित निकालेको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 गोल अन्तरको जित निकालेको हो। यसै समूहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अंक रहेको छ। यस्तै गैराती नै सम्पन्न बेल्जियम र इरान बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। केही बेर अघि सम्पन्न उरुग्वे र कोप भर्डे बीचको खेल 2-2 गोलको बराबरीमा सकिएको छ। अहिले बिहान 6:45 बजे न्यूजील्याण्ड र इजिप्ट बीच प्रतिस्पर्धा हुनेछ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।